حضرت ابراہیم علیہ الصلوۃ والسلام پر اللہ تبارک و تعالی نے بہت سی آزمائشیں ڈالی، بہت سے. سب سے پہلے ان کے نفس میں آزمائش فرمائی اللہ میاں نے. سب سے پہلا امتحان حضرت ابراہیم علیہ الصلوۃ والسلام کا جو ہوا وہ ان کے نفس کے ذریعے سے ہوا. وہیں تو آ کے اللہ کے حضرت ابراہیم علیہ السلام نے انی وجہت وجهی للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین پڑھا تھا. قرآن پاک میں جو آیت، جب یہ آیت جہاں ہے اس سے پہلے جو واقعہ ہے، جو آیات ہیں، اس سے مطلب یہ نکلتا ہے کہ حضرت ابراہیم علیہ الصلوۃ والسلام کا سب سے پہلا امتحان نفس کے ذریعے سے ہوا، اس کے بعد خاندان کے ذریعے سے ہوا. اب اس کو آپ لا کے جوڑیے حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی زندگی سے کہ حضرت ابراہیم، حضرت رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ تبارک و تعالی نے وحی بھیجنے کے بعد میں جو سب سے پہلا پیغام دیا وہ انذر عشیرتک الاقربین والا دیا کہ اے نبی صلی اللہ علیہ وسلم، اب ہم نے آپ کو نبی بنا دیا ہے، اب آپ کا کام یہ ہے کہ سب سے پہلے اپنے گھر والوں کو ڈرائیں. تو دوسرا امتحان خاندان گھر والوں سے ہوا. ماں کا تو تذکرہ قرآن میں نہیں ملتا، لیکن حضرت ابراہیم علیہ الصلوۃ والسلام کے والد سے ٹکرا ہوئے. کس بات کا ٹکرا ہوئے؟ کھانے پینے کا. کس بات کا ٹکرا ہوئے؟ جائیداد کا. کس بات کا ٹکرا ہوئے؟ کپڑوں کا، مال اور دولت کا نہیں، خیالات کا، فکروں کا. میرا خیال، میرا جو میری فکر الگ ہے، آپ کا خیال، آپ کی فکر الگ ہے. ابا جان، حضرت ابراہیم علیہ الصلوۃ والسلام کا جو ٹکراؤ ہو رہا ہے اپنے باپ سے وہ خیالات کا ہو رہا ہے، توحید اور شرک کا ہو رہا ہے، ایمان اور کفر کا ہو رہا ہے، اللہ کی رضا اور ناراضگی کا ہو رہا ہے، اللہ کے پسندیدہ اعمال اور ناپسندیدہ اعمال کا ہو رہا ہے. سب سے پہلا امتحان نفس کا ہوا، اور اس کے بعد پھر خاندان کے ذریعے سے آزمائشیں ہوئی. اس کے بعد جب ایک مرتبے میں آگے حضرت ابراہیم علیہ الصلوۃ والسلام، تو اب اس کے بعد کا کیا حالات ہیں؟ حالات آئے، شادی ہوئی، بیوی ہے، بیوی کے ساتھ کے کچھ حالات بیان کیے گئے. اس کے بعد میں 80 سال کی عمر تک اولاد نہیں ہوئی، تو حضرت ابراہیم علیہ الصلوۃ والسلام 80 سال کی عمر میں اولاد کے لیے دعا فرما رہے ہیں. بعض حضرات کہتے ہیں حضرت ابراہیم علیہ الصلوۃ والسلام کے جو بیٹے حضرت اسماعیل علیہ السلام پیدا ہوئے، وہ حضرت ابراہیم علیہ السلام کی اس وقت عمر 92 سال 92 ایئرز کی تھی. کیسے جتن کیے ہوں گے اپنی اولاد کو، نہ اپنی اولاد کو مانگنے کے واسطے 80 سال کی عمر کے بعد اولاد ہو رہی، کیسی خواہشیں تھی ہوں گی حضرت ابراہیم علیہ السلام کے دل میں. آج کل تو لوگ اولاد نہ ہو تو زیادہ اچھا ہے کہ ہم لوگ ذرا کبڈی زیادہ دن کھیل لیں، چونکہ ذہن بنایا گیا ویسا ہے، ہم دو، ہمارے دو، بس اتنے پہ کفایت کیا جا رہا. کہ اس کے بعد ایک ذہن بنایا جاتا ہے، ارے یار پہلے تم ان لوگوں کی تو تربیت اچھی کرو، ارے یار ان کے ساتھ تو وہ معاملہ کرو. وہ تو اللہ تبارک و تعالی کرنا ہے آپ کے ذمے، لیکن اللہ تعالی چاہتے یہ ہیں کہ آپ ہمارے ذریعے سے بھی نسلیں بڑھیں. اسی واسطے اللہ کے لیے اولاد ہونا یہ عیب ہے، لیکن انسانوں کے لیے اولاد ہونا یہ عیب نہیں ہے، انسانوں کا کمال ہے، انسانوں کا کمال ہے. اگر کوئی آدمی بے اولاد ہے تو وہ اس کا نقص ہے، اس کی کمی ہے، اسی لیے اس کو گھر گھر کے دیکھا جاتا ہے. بیچاری اگر بہو ہے تو ساس کے تو تانوں سے مر جاتی ہے. لیکن اللہ کے لیے اولاد کو ثابت کرنا یہ اللہ کو گالی دینا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ابن آدم میرے کو گالی دیتا ہے، پھر اس کے بعد میں خود اللہ تبارک و تعالی نے فرمایا کہ اس کی گالی یہ ہے میرے کو اولاد سے منسوب کرتا ہے کہ میری اولاد ہے، میری اولاد ہے. یہ سب سے بڑی گالی ہے، یہ اللہ خود فرما رہے ہیں. اللہ ہماری حفاظت فرمائے. بہرحال میرے بزرگ اور دوستو، حضرت ابراہیم علیہ الصلوۃ والسلام کا جو دوسرا تیسرا امتحان ہوا، امتحانوں پہ امتحان، امتحانات پہ امتحان ہوتے جا رہے ہیں، اور اس کے بعد جو ہوا وہ اولاد میں ہوا. 13 سال کی عمر ہے، محبت ہو گئی حضرت اسماعیل علیہ الصلوۃ والسلام سے. اس سے پہلے حضرت حاجرہ علیہ الصلوۃ والسلام کے ذریعے سے امتحان ہوا. بچہ ابھی چھوٹا سا ہے، دودھ پیتا بچہ ہے، اور اس کو اور بیوی اور اس کی ماں کو جو ہے بس غیر عزیز زرعین اند بیتک المحرم، مکہ مکرمہ میں کعبۃ اللہ کے پاس ایسی جگہ چھوڑنا ہے جہاں پر پانی بھی نہیں اور جہاں پر ہریالی بھی نہیں. غیر عزیز زرعین، जहां पर कोई ज़िराअत नहीं हो सकती, जहां पर एक हरियाली का एक तिनका भी नहीं उग सकता, वहां छोड़ो और जाओ। ये इम्तिहान था। हजरत हाजरा अलैहिस्सलातु वस्सलाम के बारे में आता है कि जब छोड़ के हजरत इब्राहिम अलैहिस्सलाम जा रहे थे तो पीछे पीछे दौड़ती गई, दौड़ती गई, दौड़ती गई, दौड़ती गई, कहां तक गई? 3 मील के फासले तक गई। हजरत इब्राहिम अलैहिस्सलाम कुछ नहीं बोले, खाली इतना। वहां जाने के बाद हजरत हाजरा अलैहिस्सलाम के जहन में आया, अरे ये शायद हजरत अल्लाह तबारक व तआला का हुक्म है, मैं पूछे जा रही हूं, पूछे जा रही हूं, पूछे जा रही हूं। ये तो पूछ लूं कि ये हमारे इंतजाम के लिए जा रहे हैं या अल्लाह के हुक्म की वजह से जा रहे हैं। उन्होंने पूछा कि इब्राहिम इतना बता दो कि ये अल्लाह का हुक्म है या अपने से जा रहे हो। हजरत इब्राहिम अलैहिस्सलाम पलट के भी नहीं बोले कि मैं अल्लाह के हुक्म से जा रहा हूं, बस अल्लाह का हुक्म है मैं जा रहा हूं, बस 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 जाओ जाओ। इज़न ला युदय्युन अल्लाह। हजरत हाजरा अलैहिस्सलाम के जमाने से उनकी जबान से जो निकला वो ये निकला कि फिर आप तो जाइए, बेफिक्र जाइए, अल्लाह हमें जाया नहीं करेगा। और आज तक जाया नहीं हुए हजरत हाजरा अलैहिस्सलातु वस्सलाम। उनकी याद में पूरी उम्मत मोहम्मदिया के मर्दों को दौड़ाया जा रहा है, भागो 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 भागो, जब तक तुम ये भागेंगे नहीं उस वक्त तक तुम्हारा हज पूरा। अगर तुम सही नहीं करोगे तो गुनाह है, तुमको दम देना पड़ेगा। ये हजरत हाजरा अलैहिस्सलाम के उनके जो जज्बात थे, उस जज्बात को अल्लाह तबारक व ताला ने सारी कियामत तक के लिए आने वाले लोगों के वास्ते फराइज में से और वाजिबात में से दाखिल कर दिया। ये है वो हजरत इब्राहिम अलैहिस्सलातु वस्सलाम के इम्तिहानात इम्तिहानात होते जा रहे हैं। हजरत बुजुर्गाने दीन ने यह इरशाद फरमाया, पूरी कुरान पाक की तिलावत कर जाओ, 30 बातें ऐसी हैं, 30 बातें ऐसी हैं कुरान पाक के अंदर, उसके अंदर अल्लाह तबारक व ताला ने हजरत इब्राहिम अलैहिस्सलातु वस्सलाम का इम्तिहान लिया। सारे इम्तिहानात में कामयाब होने के बाद आखिर में सर्टिफिकेट भी अल्लाह तबारक व ताला ने दे दिया, जिसको हम और आप इंशाअल्लाह कियामत तक रहने वाली इस कुरान पाक में तिलावत करते रहेंगे। व इज इब्तला इब्राहिम रब्बुहु बिकलिमातिन फअतम्महुन। जब इब्राहिम अलैहिस्सलातु वस्सलाम को आजमाइशों में डाला अल्लाह तबारक व ताला ने, उनके परवरदिगार ने, फअतम्महुन, उन्होंने उसको पूरा किया। ये सर्टिफिकेट है हजरत इब्राहिम अलैहिस्सलातु वस्सलाम के लिए। उसके बाद हजरत इब्राहिम अलैहिस्सलातु वस्सलाम ने दुआ फरमाई, ए अल्लाह मेरी औलाद की हिफाजत फरमाइए, मेरी औलाद में ऐसा 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 फरमाइए, मेरी औलाद की मेरी औलाद के ईमान की इज्जत की हिफाजत फरमाइए। अल्लाह ताला ने फरमाया, इन्नी जाइलुका लिन्नासी इमामा, मैं तुम्हारे को सारी इंसानियत का इमाम बना रहा हूं। और फिर जब तुमने ये दुआ की कि तुम्हारी औलाद, तो बस एक शर्त याद रखना इब्राहिम, तुम्हारी औलाद में उसी की ईमान की हिफाजत होगी जो हम पर ईमान रखेगा, जो हमारी बातों पर ईमान रखेगा, जो हमारा होगा, जो हमारे मकासिद के साथ, हमारे तकाजों के साथ, हमारे जज्बात के साथ जिंदगी गुजारेगा, हम उसकी हिफाजत करेंगे। और जो नहीं होगा, इस दुनिया की थोड़ी सी जिंदगी में हम उसको फायदा उठाने के लिए दे देंगे, लेकिन अल्लाह के पास अजाब आखिरत है। इन्नी जाइलुका लिन्नासी इमामा قال ومن ذريتي قال لا ينال احد الظالمين। इसलिए मेरे बुजुर्गों और दोस्तों, हज़रत इब्राहिम अलैहिस्सलातु वस्सलाम के इस वाक़े के अंदर सबसे ज्यादा इन सब चीजों के सुनने के बाद जो नतीजा हमारे बुजुर्गों ने निकाला है, अल्लाहु अकबर। बस बुजुर्गों ने इरशाद फरमाया, इसके अंदर हमारे लिए 5 सबक। एक सबक यह है कि इताअत और फरमाबरदारी हो अल्लाह की। उसके बाद यह इरशाद फरमाया कि अल्लाह तबारक व ताला की इताअत और फरमाबरदारी कौन करते हैं, जिसके अंदर 5 बातें हैं। और इताअत और फरमाबरदारी क्यों की जाती है, वो उसके 5 असबाब हैं। सबसे पहली चीज है कि किसी को नफा की उम्मीद हो। मेरे को अगर आपसे नफा की उम्मीद है तो फिर मैं आपकी इताअत करूंगा, आपकी फरमाबरदारी करूंगा, आपके पीछे पीछे चलूंगा। दूसरे, नुकसान का अंदेशा है। आपकी जात से अगर मेरे को कोई नुकसान होता है तो फिर मैं आपकी जात से जो है अपने आप को बचा लूंगा, या तो अपने आप को आपके सिलेंडर कर दूंगा, आपकी इताअत और फरमाबरदारी करूंगा। तीसरा यह कि आपसे मेरे को खौफ, किसी भी बात का, मेरी जान का, मेरे माल का, मेरी इज्जत का, मेरे हालात का खौफ हो, तो इताअत और फरमाबरदारी होती है। और 5वीं चीज है, वो है मोहब्बत। अगर मोहब्बत है तो आदमी नफा को नहीं देखता, अगर मोहब्बत है तो आदमी नुकसान होने को नहीं देखता, अगर मोहब्बत है तो आदमी खौफ नहीं खाता। हजरत इब्राहिम अलैहिस्सलाम की जिंदगी में मोहब्बत है, और अल्लाह भी ये चाहते हैं कि हम अल्लाह के इस आसमान को देकर अल्लाह अल्लाह की कुदरत की वजह से अल्लाह से मोहब्बत करें, इस जमीन को देखें और जमीन के अंदर जो अल्लाह ने कुदरतें रखी हैं उसकी वजह से हम अल्लाह से मोहब्बत करें। खुद वफी अनफुसिकुम अफला तुबसिरून, तुम्हारे सर से लेकर पैर तक हमने बहुत सारी चीजें रखी हैं। यहां हजरत डॉक्टर साहिबान मौजूद हैं, उनसे पूछिए कि जब आदमी को जो है पेशाब और पैखाने का तकाजा होता है, अगर आसानी के साथ उसको पेशाब और पैखाना आ जाता है, अगर इसी पे अल्लाह पकड़ ले उसको कि इतनी बड़ी नेमत मैंने तुम्हें दी थी, तुमने इसका क्या हक अदा किया, तो आप खुदा खुदा की कसम अल्लाह ने अगर ये पेशाब पाखाने की वजह से इम्तिहान ले लिया और सवाल कर लिया तो हम उसका जवाब नहीं दे सकते। पूछिए इन डॉक्टर साहिबान से जिसको पेशाब वक्त पर नहीं आता, जिनको पैखाना करने में तकलीफ होती है, वो हजरात कितनी तकलीफों में मुब्तला हैं और वह कैसे कराहते हैं, अल्लाह ने हमको कैसी नेमत दी है, ये तो एक छोटी सी बात है जिसकी तरफ हमारा जहन तक नहीं जाता। लोग कहते हैं कि अल्लाह ने हमारे साथ क्या मुआमला किया, क्या नेमतें, सबसे बड़ी नेमत यही है कि वक्त पर पेशाब और पैखाना आसानी के साथ निकल जाता है। क्या जवाब देंगे अल्लाह मियां को कि इतनी आसानी के साथ ये मुआमला तुम्हारा हल था, तुमने मेरे साथ क्या मुआमला किया, तुम्हारे क्या जज्बात बने, तुम्हारी क्या तकाजे हुए, तुम्हारे दिल के अंदर कैसी मोहब्बतें थी, तुम्हारी फिक्रें क्या थी, तुम किधर जा रहे हो, तुम माहौल का, हालात का, आजमाइशों का और अपनी खुद सुबह और शाम की जिंदगियों का यह वावेला करते रहे, मगर मैंने तुमको हजारों नेमतों से सरफराज किया। देखो हमारे बंदे इब्राहिम को, उसने सारे हालात में पूरे इम्तिहान और आजमाइशों में कामयाबी हासिल की, तुमने क्या किया, ये सवाल होने वाला है। इसलिए मेरे बुजुर्गों और दोस्तों, मोहब्बत पैदा करना है। हमारे बुजुर्गों ने फरमाया कि ये सारी जिंदगी, ये पूरी दुनिया और हमारी जिंदगी, ये सब इसलिए है इन पांच चीजों में से। फिर हमारे बाद बुजुर्गों ने दो चीजें निकाली और कहा कि किसी से भी मोहब्बत जो होती है वो दो वजह से होती है, या मालिकियत और मिल्कियत की वजह से, या फिर उनसे मोहब्बत होने की। मैं इताअत और फरमाबरदारी इसलिए करूंगा कि वो मेरा मालिक है, मैं उसकी मिल्कियत हूं, इसलिए मुझे चाहिए कि मैं उसकी इबादत करूं और उसके साथ मोहब्बत करूं। इसलिए मेरे बुजुर्गों और दोस्तों, हजरत इब्राहिम अलैहिस्सलाम के जिंदगी में जो सबक हमें मिलता है वो मोहब्बत का मिलता है। इसीलिए अल्लाह मियां ने फरमाया वतलु अलैहिम नबा इब्राहिम, इब्राहिम अलैहिस्सलाम की जिंदगी को और उनके हालात को पढ़ो और दूसरों को सुनाओ और उसके अंदर से निकालो अपने लिए नसीहत और जो है सबक। हजरत इब्राहिम अलैहिस्सलाम नबी होने के नाते अपना पैगाम पहुंचाए, लोगों से पूछा कि किसकी इबादत करते हो, उनकी जो तुम्हारे को ना नफा पहुंचा सकते ना नुकसान, उनकी जब तुम उनको पुकारते हो तो फिर वो तुमको जवाब तक नहीं दे सकते, उनकी इबादत करते हो, उनके सामने ये अपनी पेशानी झुकाते हो। उन्होंने कहा कालू वजदना आबाना अलैहा आबिदीन, हमने तो अल्लाह को हमारे आबा अजदाद को ऐसे ही पाया, यानी हम जो हमारे आबा अजदाद करते थे वही हम करते आ रहे हैं, हम शरीयत को नहीं देखे, अपने आबा अजदाद के रस्म और रिवाज को देखा है। आगे चल के हजरत इब्राहिम अलैहिस्सलाम ने क्या फरमाया, मैं तो उसकी इबादत करता हूं अल्लज़ी हुवा खलकनी वहुवा यहदीन, जिसने मुझे पैदा किया और सीधे रास्ते पर कायम रखा, वल्लज़ी हुवा युत्इमुनी व यस्कीन, जो मुझे खिलाता है और पिलाता है, वह इज़ा मरिस्तु फहुवा यशफीन, और जब मैं जब बीमार होता हूं तो वही मुझे शिफा देता है। पूरा रुकू यहां से वहां तक है, आखिर में अल्लाह ने फरमाया इन फी ज़ालिका लआया, लोगों तिलावत करने वालों सुनो, इसके अंदर अल्लाह की निशानियां हैं, इन फी ज़ालिका लआया, इसके अंदर अल्लाह तबारक व ताला ने तुम्हारे लिए निशानी रखी है, इसको पढ़ो और इसके जरिए से तुम अपने अंदर सबक और नसीहत हासिल करो। इसलिए मेरे बुजुर्गों और दोस्तों, सबसे बड़ा सबक यह है कि हम अल्लाह से मोहब्बत करने वाले बने, अपने नफ्स के तकाजों को पीछे डालकर अल्लाह के तकाजों को पूरा करने वाले बने। शरीयत मुहम्मदिया जहां भी, जिस वक्त भी, जिन हालात में भी, जब भी और जैसे भी और जहां भी शरीयत मुहम्मदिया का जो तरीका सामने आ जाए, पूरी दुनिया को पीछे डाल दिया जाए और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तरीकों को आगे बढ़ाया जाए। जब मोहब्बत पैदा होती है तो फिर आदमी को अमल करने में सहूलत भी होती, आसानी भी होती, कोई उसके ऊपर बोझ नहीं होता, जो कुछ है वह सब मोहब्बतों के ना होने की वजह से। فرعون کی باندی کا ایک قصہ سنا کر میں اپنی بات کو ختم کرتا ہوں. ممکن ہے یہاں پر میں نے اس سے پہلے بھی بیان کیا ہو. فرعون کی باندی, بلکہ بعض لوگوں نے کہا فرعون کی بیوی, انہوں نے ایمان اندر سے اندر قبول کر لیا تھا. ایک مرتبہ وہ کنگھی کر رہی تھی اور کنگھی کرتے کرتے ان کے ہاتھ سے جو ہے کنگھی گر گئی, تو فرعون ان کی زبان سے ایک دم اللہ کی توحید کا کلمہ نکل گیا, میرے اور آپ کے حساب سے لا الہ الا اللہ نکلا, یا میرے اور آپ کے حساب سے, میری اور آپ کی شریعت کے حساب سے انا للہ و انا الیہ راجعون نکلا. معلوم نہیں ان کے پاس اس وقت کون سا کلمہ تھا, ان کی زبان سے کلمہ توحید نکل گیا. فرعون سن لیا, اب اس کے بعد تو ظلم شروع ہو گیا. اس سے پہلے ایک لڑکا ہوا تھا, اس لڑکے کو اس نے ذبح کر دیا تھا. ایک دوسرا لڑکا ان کے گود میں تھا, اس نے ظلم کرنا شروع کیا, بہت ظلم کیا. لیکن ان کی بیوی کے دل کے اندر اللہ کی محبت بیٹھ گئی تھی. جب محبت پیدا ہوتی ہے تو کیسے کیسے کام کرواتی ہے. فرعون ان کو قتل کرنے کے لیے بڑی دھمکیاں دیا اور ان کی گود میں سے وہ بچہ لے لیا اور اس لٹکاتے ہوئے بولا کہ اگر تم وہ توحید کے کلمے سے نہیں پھرو گی تو میں تمہارے اس بچے کو قتل کر دوں گا. لو اب یہ تمہارا بچہ تمہارے گود میں ہے, اس کی وجہ سے اگر تم اپنے اسی کلمہ توحید پر باقی رہو گی تو تمہیں اور اس بچے کو دونوں کو قتل کر دوں گا, اور اگر اس کی وجہ سے اگر تم کلمہ توحید سے منہ پھیر لو گی تو تمہیں بھی آزاد کر دوں گا, اس کو بھی آزاد کر دوں گا. اللہ تبارک و تعالی نے اس بچے کو گواہی دی. پوری انسانیت میں چار چھوٹے بچے گود میں سے بولے, اس میں سے ایک حضرت عیسیٰ علیہ السلام ہے اور دوسرے یہ ہیں, اور تیسرا حضرت یوسف علیہ السلام کی گواہی دینے والا بچہ ہے. میرے بزرگوں اور دوستوں, اس چھوٹے سے بچے نے کہا اما جان کیا سوچ رہی ہو. اس کے دل کے اندر یہ بات آ گئی ظلم کی وجہ سے کہ میں اپنا کلمہ توحید واپس لے لوں. اس بچے نے کہا ماں سے, اما جان کیا سوچ رہی ہو, میرا بھائی میرا اور آپ کا انتظار کر رہا ہے, اللہ کی محبت کی وجہ سے آپ کلمہ توحید سے پھرنا نہیں, کوئی بات نہیں, ہم شہید ہو جائیں گے اور ہمارے بھائی کے ساتھ جا کے جنت میں ملاقات کر لیں. فرعون نے اس چھوٹے سے بچے کو ماں کے سینے کے اوپر رکھ کر قتل کیا اور خود ان کو بھی قتل کر دیا. کیا بات تھی کہ اس ماں نے اس بچے کی وجہ سے اپنے کلمہ توحید کو واپس لے رہی تھی, پھر اسی بچے کی وجہ سے کلمہ توحید پر شہادت دے دی. وہ کون سی بات تھی, وہ کیا تھا؟ لا الہ الا اللہ کی طاقت نہیں, محبت کی طاقت تھی دل کے اندر, کہ وہ بچے کی محبت اور اس کی وجہ سے اللہ کی محبت, اس نے یہ کام اس کے لیے آسان کر دیا, ارتداد سے اس کو بچا لیا. اس لیے میرے بزرگوں اور دوستوں, دل کے اندر اللہ کے رسول صلی اللہ علیہ وسلم کی, ایمان کی, دین اسلام کی, شریعت مطہرہ کی محبت جب تک پیدا نہیں ہوگی, اس وقت تک آدمی کا ایمان کامل نہیں ہو سکتا. اللہ تبارک و تعالی سے دعا فرمائیے کہ اللہ تبارک و تعالی ہم سب کو حضرت ابراہیم علیہ السلام کی طرح محبت پیش کرنے کی سعادت و توفیق نصیب فرمائے, حضرت ابراہیم علیہ السلام کی طرح نفس کے تقاضوں کو قربان کرنے کی اور اپنے اور اللہ کے رسول صلی اللہ علیہ وسلم کے حکم اور ان کے طریقے کے سامنے پوری دنیا کو قربان کرنے کی اللہ ہمیں ایسے جذبات پیدا فرما دے. وآخر دعوانا الحمدللہ رب العالمین.